This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
Om Namah Shivaya.
होइन यहाँ के भइरहेको छ यो रेडियोमा म कहाँ आइपुगेँ आज म कतै तपस्या गरेको ठाउँमा त आइपुगिन
होइन होइन बाली के तिमी आज रेडियो स्टुडियोमै आइपुगेको छ आज शिवरात्रि त्यही भएर यहाँ शिवजी तपस्या गरेर बसिरहेको छ
हे भगवान् मलाई प्लिज रेडियो चलाउनु दिनुहोस् म चाहिँ अहिले युवा संसार चलाउँछु पहिला होइन अनि त्यसपछि हामी कुरा गरौँ है त
आजलाई तिमीलाई युवा संसार चलाउने अनुमति छ
धन्यवाद
श्रोताहरू आज शिवरात्रि नेपालीहरूको पर्व हिन्दूहरूको पर्व महान पर्व शिवरात्रिको अवसरमा हामीले शिवजीको ध्यान गरेर सुरु गरेका छौँ कस्तो होला आजको प्रोग्राम सफल होला
सफलै होला किनभने पहिला नै भगवान् आउनुभएको छ होइन शिवजीले चाहिँ बास गरिसक्नु भएको छ हाम्रो रेडियो स्टुडियोमा र मलाई लाग्छ पक्कै पनि राम्रै हुनेछ हाम्रो श्रोताहरूलाई मनपर्छ होला
श्रोताहरू यो संसार हरेक आइतबार 1 बजी आउने गर्छ तपाईँको रेडियो सेटमा सुरु भइसकेको छ यो संसार प्रोग्राम आजको लागि हामी अनलाइनमा उपलब्ध छौँ तपाईँ यदि एडलेड वरिपरि बस्नुहुन्छ भने डिजिटलमा सुन्न सक्नुहुन्छ 101.5 एफएम मेगाहर्जमा र तपाईँ अन्तर्राष्ट्रिय बाहिर एडलेडभन्दा बाहिर बस्नुहुन्छ भने तपाईँले हामीलाई लाइभ सुन्न सक्नुहुन्छ radio.adelaide.edu.au फुर्सदको बेला तपाईँले हामीलाई आइट्युन्समा सुन्न सक्नुहुन्छ युवासंसार.com सुन्न सक्नुहुन्छ अनि ipajournal.com सुन्न सक्नुहुन्छ आज के छ प्रेजेन्ट गर्ने न्युजसँग
आज हामीसँग छ युवा गतिविधि एज युजुअल र हामी हुमेन्स डेको बारेमा पनि कुरा गर्ने गर्छौँ र हुमेन्स डे भर्खरै सिद्धिएको छ त्यसको बारेमा हामीसँग सानो रिपोर्ट छ र त्यसै गरी एउटा एक्सक्लुसिभ इन्टरभ्यू जीवन लुइन्टेल जो चाहिँ एडलेडमा आउनुभएको थियो उहाँको मुभी लिएर त्यसको बारेमा हामीले उहाँसँग सानो कुराकानी गरेको थियौँ त्यो छ र त्यसै गरी
सानो होइन ठुलो कुराकानी
छोटो मिठो एकदम रमाइलो कुराकानी गरेको थियौँ त्यसको लागि त श्रोताहरूले रेडियो नै सुन्नुपर्छ
होइन
र त्यसै गरी हामी प्रेसिडेन्ट
भर्खरै देहावसान भएको साउथ अमेरिकन कन्ट्री भेनेजुएलाको प्रेसिडेन्ट ह्युगो चावेजको बारेमा एउटा इन्सपिरेसनल स्टोरी हामी तपाईँलाई प्रस्तुत गर्छौँ
र त्यसै गरी इन्द्र हामीसँग मिठा मिठा गीतहरू त
छँदैछन् सधैँभरि त्यो त भइहाल्छ अब सुरु गरौँ हामी
युवा
गतिविधिबाट म सुरु गरौँ कि तिमी सुरु गर्ने
तिमी नै सुरु गर
ल युनिभर्सिटी अफ न्यू इङ्ल्यान्डका रिसर्चर वारेन बार्ट्रिकले भनेका छन् युवाहरूलाई उनीहरूका साथीले आत्महत्या गरेपछि सहयोगको आवश्यकता पर्छ कुनै युवाले आत्महत्या गरेको खण्डमा उसका परिवारले सबैको सहयोग पाउने गरे पनि युवाका साथीहरूको बारेमा कसैले वास्ता गर्दैन रिसर्चर वारेन बार्ट्रिकले साथीले गरेको आत्महत्याबाट युवाहरूमा पर्ने मानसिक असरबारे अनुसन्धान सुरु गरेका छन् र उनको अध्ययन खास गरी ग्रामीण क्षेत्रमा केन्द्रित हुनेछ त्यस्तो अवस्थामा युवालाई कस्तो सहयोग चाहिन्छ भन्ने बारे उनले यकिन रूपमा भनेका छैनन् यद्यपि उनले भनेका छन् साथीको आत्महत्याले युवाहरूमा डिप्रेसन एङ्जाइटी जस्ता समस्याहरू निम्त्याउन सक्छ
पछिल्लो स्टेट अफ भिक्टोरिया चिल्ड्रेन रिपोर्टले सो राज्यलाई गाउँमा बस्ने युवाहरूमा समस्या बढिरहेको देखाएको छ शहरमा बस्ने भन्दा गाउँमा बस्ने युवाहरू सेक्सुअली ट्रान्समिसिबल इन्फेक्सन बढी हुने बढी रक्सी पिउने र उनीहरू मानसिक स्वास्थ्य सेवा पाउन कठिन हुने सो रिपोर्टले देखाएको छ त्यसै गाउँका युवाहरू आर्थिक समस्या पनि देखाएको छ स्कुल मात्र उनीहरूका लागि समस्या सदुपयोग गर्ने माध्यम हो यति धेरै समस्याबाट बहुचित उनीहरूले बावजुद उनीहरूको स्कुलको प्रति गर्ने राम्रै छ झन्डै 30% युवा भने रक्सी सेवनको लतमा लागिसकेको छ
विश्वको आर्थिक र राजनीतिक परिवर्तनपछिको सम्पन्न समान र शान्तिपूर्ण समाज निर्माणका लागि अग्रसरता लिन संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले युवाहरूलाई आग्रह गरेका छन् उनले भनेका छन् संयुक्त राष्ट्रसङ्घले युवाहरूलाई यस क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने संसारभर अभियान चलाइरहेको छ अस्ट्रियाको राजधानी भियनामा जारी 5th ग्लोबल फोरम अफ द युएन एलायन्स अफ सिभिलाइजेसनलाई सम्बोधन गर्दै उनले भने उनी विश्वका अनेकौं समस्या समाधानका लागि युवाहरूको योगदान पर्खिरहेका छन्। भियनामा हाल युवाहरूको सबैभन्दा ठूलो सम्मेलन चलिरहेको छ। विश्व आर्थिक, राजनीतिक, वातावरणीय र मानव बसोबासका हिसाबले ठूलो परिवर्तनको संघारमा छ। यी समस्याको समाधान कसरी निकाल्न सकिन्छ हामीलाई सिकाइदिनुहोस्, उनले युवाहरूलाई अनुरोध गरे। उनले थपे, विश्व युवाहरूबाट मैत्रीपूर्ण समाज र दिगो विकासका लागि युवाको सशक्त अभियानको प्रतीक्षामा छ।
युरोपियन युनियनका नेताहरू युरोपमा 27 राष्ट्रमा बढ्दै गएको युवा बेरोजगारी समाधानका लागि विशेष कार्यक्रम ल्याउने सहमत भएका छन्। हालै युरोपमा 25 वर्ष मुनिका 23% युवा बेरोजगारी छन्। नेताहरू रोजगारी सृजना गर्ने थप स्रोत जुटाउन र एप्रेन्टिसिपका अवसर सृजना गर्ने सहमत भएका छन्। ब्रुसेल सम्पन्न लेबर मिनिस्टरहरूको बैठकले युवाहरूले बेरोजगार गुमाएको 4 महिना भित्र रोजगारी दिने वा एप्रेन्टिसिप दिलाउने वा क्षमता वृद्धि गर्ने मौका दिने बारेमा सहमत भएका छन्। युरोपियन कमिसन प्रेसिडेन्ट जोसी म्यानुएल बेरोसाले युनियनका 27 राष्ट्रलाई सहमति तुरन्त लागू गर्ने अनुरोध गरेका छन्। युवा बेरोजगारीका कारण युरोपमा हरेक वर्ष 150 बिलियन युरोस नोक्सान भोगिरहेका छन्।
अब एउटा भुटान सम्बन्धी समाचार। यो युवा गतिविधिभन्दा बाहिर सायद हामी भुटानी भएको कारणले गर्दा भुटान सम्बन्धी चासो तपाईँलाई होला, त्यही भएर हामी कोही कोही बेला भुटानको समाचार पनि इन्क्लुड गर्दैछौँ यहाँ। युवासँग सम्बन्धित होइन तर पनि भुटानको मङ्गर डिस्ट्रिक्ट ले शुक्रबार एउटा मुद्दामा त्यहाँको तल्लो सदन नेसनल एसेम्ब्लीका सभामुख अथवा भनौँ स्पिकर जिग्मे सोल्ट्रिम र गृहमन्त्री अथवा होम मिनिस्टर मिन्जुर दोर्जीलाई जेल सजाय तोकेको छ। मङ्गर डिस्ट्रिक्टको ग्याल्पोजिङ भन्ने ठाउँमा जमिन जथाभावी बाँडेको आरोपमा सभामुखलाई 2.5 वर्ष र गृहमन्त्रीलाई 1 वर्ष जेल सजाय तोकेको हो। सभामुख जिग्मे सोल्ट्रिमले 2001-2002 उनी मङ्गर डिस्ट्रिक्टको जोङदा हुँदा सरकारी जग्गा 23 जनालाई अनि गृहमन्त्री मिन्जुर दोर्जीले 2005-2006 उनी मङ्गर डिस्ट्रिक्टकै जोङदा हुँदा सरकारी जमिन नातेदारहरूलाई गैर कानुनी रूपमा बाँडेका थिए। उनीहरू बाहेक जमिन बाँड्ने निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने अन्य 12 जनालाई पनि 1-1 वर्षको जेल सजाय तोकिएको छ। आजको लागि युवा गतिविधि यति नै होला होइन?
हजुर, यति नै हो।
अब के बज्न लागेको छ?
अब गीततर्फ नै लागौँ। हाम्रो पहिलो कार्यक्रम प्रस्तुति रहेको छ। यो गीत रहेको छ के होला र भन्ने, र यसलाई गाउनु भएको छ अन्जु पन्तले, र यो गीतलाई रिक्वेस्ट गरेर पठाउनु भएको छ टिका दाहाल एथलेटबाट, र उहाँको म्यासेज चाहिँ उहाँले भन्नुभएको छ यो गीत चाहिँ आफ्नो डियरेस्ट हार्टलाई र अरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ।
चले टिका दाहाललाई चिन्नु भएको छ, उहाँले चिन्ने सबैलाई अनुरोध गरेर यो गीत डेडिकेट गर्नुभएको छ टिका दाहालको अनुरोधमा, खै के होला र अन्जु पन्तको स्वरमा। टिका दाहालको अनुरोधमा हामीले निकै मिठो अन्जु पन्तको स्वर सुन्यौँ. हाम्रो रेडियोमा नि पहिला पहिला नवीन के भट्टराईको गीतको धेरै अनुरोध आउँथ्यो, यतिखेर अन्जु पन्तको गीतको धेरै अनुरोध आउँछ. कस्तो लाग्छ निरु, के भएर आएको होला?
एकदमै राम्रो लाग्छ. जे होस् अब अन्जु पन्त एकदम फेमस हुनुहुन्छ अहिले, होइन, त्यही भएर पनि होला. अब उहाँको सङ्ग्सहरू चाहिँ एकदम मलाई चाहिँ कस्तो लाग्छ भने एकदम हार्ट टचिङ खालको हुन्छ, लाइक हुन्छ नि अब रियालिटी बेसिसमा हुन्छ, होइन. त्यही भएर
सेन्टी सेन्टी भएर आएको है,
सेन्टी भएको सायद हाम्रो युवा साथीहरू अलिक सेन्टी हुन थाल्नु भयो कि.
अब निरु महिला दिवस कसरी मनायो तिमीले? लु भन त, महिला भएको कारण आफ्नो डे त मनाउनु पर्ने. हाम्रो त आफ्नो डे नै छैन, पुरुष डे
लकी कि हाम्रो चाहिँ एउटा वुमेन डे छ, होइन, हामी मनाउँछौँ. र यसपालि पनि हाम्रो अब वुमेन डे चाहिँ हामी एभ्री इयर मार्च 8 तारिक मनाउने गर्छौँ. र यो वर्ष पनि एडिलेडमा चाहिँ एमआरसीको नेतृत्वमा एउटा कार्यक्रम भएको थियो वुमेन्स डेको उपलक्ष्यमा. र त्यो कार्यक्रममा चाहिँ म पनि गएको थिएँ, हाम्रो युवा संसारको हामी टिम गएका थियौँ. र त्यहाँनिर चाहिँ एकदमै रमाइलो भयो. भुटनिस कम्युनिटीबाट भयो, अफ्रिकन कम्युनिटी, आइरिन, जियोस आइरिस, अब धेरैवटा मल्टिकल्चर्स कम्युनिटीबाट चाहिँ आउनुभएको थियो. प्लस धेरै धेरै ठुल्ठुलो व्यक्तिहरू पनि हुनुहुन्थ्यो, होइन, सबैले स्पिचहरू गर्नुभयो, डान्सहरू भएको थियो. मैले डिटेल्स भन्नुभन्दा पनि मैले चाहिँ त्यहाँनिर एमआरसीको काम गर्नुहुन्छ सिन्थिया, प्लस हाम्रो भुटनिस कम्युनिटीको मेम्बर, प्लस एमआरसीको वर्कर गौरी गजमेर, उहाँहरूसँग मैले कुराकानी गरेको थिएँ. आउनुहोस् उहाँहरूसँगै कुराकानीतर्फ जाउँ अनि उहाँहरूले सबै डिटेल्सहरू भन्नुहुन्छ.
Welcome to our program, Yuva Sansar.
Hi, I'm very pleased to be here today. I'm quite happy that the International Women's Day event has been successfully concluded with the participation of so many women, their communities, and their leaders.
Would you like to introduce our listeners? What's your position in the MRC? What do you do?
Okay. Now, I am Cynthia Caird. I manage the community programs at the Migrant Resource Center, particularly the ones operating from Adelaide MRC.
So how does the program win today?
I am quite pleased to let you know that I couldn't have done this. It went very well. We had the Liberian dancers, we had speakers from government, we also had community speakers. And the finale number of the program was a dance, two dances by the Bhutanese young people. And it was quite exciting and very successful.
Comparing to, you know, before and now, did you find any differences?
Yes, it always gets better every year. And I think practice makes things better. I wouldn't say it'd be perfect. There were a few hints. Now, I would like to mention very clearly that there were highlights of this year's celebration. In particular, I'd like to mention the donation of the work by Vera Lloyd and her families to the Bhutanese community in the form of a wall-hanging quilt. It was quite well received, and the Migrant Resource Center is very pleased to be the safe keeper of this bill.
Okay, and you know, a few of our listeners, they might be not sure what MRC provides for women. So would you like to say something to our listeners so that they can get any information about us?
Yes, I'm very pleased to let you know that the Migrant Resource Center is the lead settlement agency in South Australia. That means every new arrival, refugee and migrant that comes to South Australia, whose first language is not English, we provide them services. In terms of women, we've got a really good team of bilingual women workers who actually work with a number of their communities or even across communities to provide participation and leadership opportunities for the women. That actually includes training, also work experience in various MRC programs at the same time, external agencies.
So what they have to do to come and register to do the training, do they have to do anything?
All they have to do is to contact the Migrant Resource Center on 8217-9505 or walk in at the office in 59 King William Street, Adelaide. Should they need more information about how to participate in programs. We've got a youth program, we've got women's program, we've got ethnic leaders program, and the basic client servicing to refugees and migrants.
So as being a woman, you're very successful right now. So what do you want to tell to our women who is listening to our program and maybe they're just thinking like, you know, they can't do anything in the future? Would you like to say something to, you know, all women?
Well, I'm very proud that I'm a woman. I'm proud that I have done so many things in my life to help others, to help my family, my immediate family and family overseas, and also the communities that I work with. I encourage the women to actually study, if possible, practice English, because if you're in Australia, you need to be able to speak English. Quite pleased that you've actually made this effort to invite me to your show. I would like to wish the Bhutanese youth group all success, every success in anything that you do.
Okay, so do you have any last wishes or anything messages for our, you know, listeners? They listen all over the world, not only the Bhutanese, there are the Nepalese community, they listen to our program. So would you like to say anything at the end?
Yes, I would like to wish every woman in all parts of the world happy International Women's Day. We can make a difference and we just need to come together and celebrate ourselves being females. So all the best, and may we have a very peaceful world, which is quite ideal, with the women all behind it.
Thank you so much.
Okay, I would love to come next time, should there be an opportunity for me to actually be a guest in your show. Thank you very much.
Thank
Ismail.
You.
Nirule, Cynthia. एमआरसीको एकजना स्टाफ सिन्थियासँग वुमेन्स डेको बारेमा गफ गर्दै थिइन्। सिन्थियाले चाहिँ भुटनिस पार्टिसिपेसन कस्तो थियो युमेन डेको यसपालि र वुमेन डेको बारेमा अझै विस्तृत रूपमा अङ्ग्रेजीमा भन्दै हुनुहुन्थ्यो होइन। सायद हाम्रो श्रोताहरूले बुझ्नुभयो होला, हामीले त धेरै एक्सप्लेन गरिरहनु, अङ्ग्रेजी त धेरै जान्ने हुनुहुन्छ हाम्रो श्रोताहरू होइन। अब सेकेन्ड पार्टमा हामी हाम्रो कम्युनिटीको एकजना अग्रज गौरी गिरीसँग हामीले छोटो कुराकानी गर्दै थियौँ, त्यही बेला गौरी गिरी गजमेरको इन्टरभ्यू निरुसँग गफ गरेको, त्यो पनि हामी सुनाइहाल्छौँ तपाईँलाई।
हेलो गौरीजी, स्वागत छ हाम्रो कार्यक्रम युवा सञ्चारमा तपाईँलाई।
धन्यवाद निरुजी, मलाई पनि खुसी लागेछ तपाईँहरूले मलाई यहाँ समावेश गर्नुहुँदैछ।
हाम्रो श्रोताहरूलाई तपाईँको बारेमा अलिकति केही भनिदिनुहोस् न।
मेरो बारेमा भन्नुपर्दाखेरि म गौरी गजमेर हो। म अहिले 4 वर्ष थकाइसकेर 5 लाग्यो अस्ट्रेलिया आएको, र यहाँहरूले धेरैले चिन्नुहुन्छ पनि होला मलाई। म क्याम्पमा धेरै लामो काम गरेँ। म अहिले चाहिँ एमआरसीमा काम गर्दैछु र साथै माइग्रेन्ट हेल्थ सर्भिसमा थुप्रै मान्छेहरूलाई सेवा पुर्याउनु मलाई एउटा मौका दिएको छ, मलाई एकदमै खुसी लाग्छ।
र आज हामी यहाँनिर इन्टरनेसनल वुमेन्स डेको यहाँ सेलिब्रेसनमा छौँ हामी एमआरसीमा, होइन, एकदमै राम्रो भयो। त्यसको बारेमा के भनिदिनुहुन्छ, कस्तो लाग्यो तपाईँलाई?
मलाई पनि एकदमै राम्रो लाग्यो। विशेष यसरी महिलाहरू धेरै देशबाट आएर जमघट भेट भएको, र यो महिला विश्व महिला दिवस मनाउनु हामी सबै भेट भयौँ, र हिजो पनि हाम्रो एउटा ठुलो लन्च भएको थियो, धेरै महिलाहरू भेला भएको थियौँ, र आज पनि हामी यहाँ भेला भएको छौँ र हाम्रो आफ्नो कुराहरू राख्न सक्यौँ। विशेष यो महिला दिवसमा हाम्रो बारेमा महिलाहरू अलिकति पिछाडिएका छन्, कति कुराहरू महिलाहरू पुरुष सर गर्दैनन्, गर्न पाएको छैनन्, यो अवेरनेस गर्ने हो, विशेष जानकारी दिने हो। र हामी हरेक महिलाहरूले हामी आफ्नो क्षमता अनुसार अगाडि बढ्नुपर्छ, हामीलाई आफ्नो मौका आफूले नै लिएर आउनुपर्छ अरूले मात्रै पुस गरेर हुँदैन हामी आफै नै अगाडि बढ्नुपर्छ भन्छु र यो दिवसमा पनि हामीले आज मात्रै नगरेर सधैँ हामी अगाडि मौकालाई चाहिँ कहिले पनि हामीले टाउनु हुँदैन
अझै पनि हाम्रो रेडियो सुन्ने कतिजना हाम्रो महिला साथीहरू होइन हाम्रो अब गर्ल्सहरू हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ एउटा सन्देश दिनु पऱ्यो भने तपाईँ के भन्न चाहनुहुन्छ
म चाहिँ के भन्छु भने अहिले मलाई यहाँ अब मैले महिलाहरूसँग काम गरेको यहाँ मात्रै होइन मैले क्याम्पमा पनि गरेँ र बाहिर क्याम्प बाहिरबाट पनि गरेको छु र हाम्रो महिलाहरू चाहिँ मलाई धेरै नै सङ्गठित छन् धेरै नै काम गर्न चाहन्छन् धेरै अगाडि हिँड्न चाहन्छन् र महिलाहरू सङ्गठित भएर आफ्नो क्षमताहरूलाई हामीले गरिरहेको कुराहरूलाई अगाडि बढ्ने कोसिस गर्नुपर्छ कसैको भनाइहरूमा कसैले डिस्करेज गरिरह्यो भने त्यो तपाईँले नहल्मलिने भन्छु म आफ्नो अगाडि बढिरहने
चाह्यो भने जे पनि कुरा हुन्छ भन्छ नि एउटा छोराले मात्रै गर्ने होइन छोरीले पनि गर्न सकिन्छ भनिन्छ नि
एकदम तपाईँले ठिक कुरा गर्नुभयो नि बराबरी गर्न सक्छौँ हामीलाई अलिकति अप्ठ्यारो लाग्छ हामी पहिला अगाडि बढ्न सकिनौँ विभिन्न कारणले गर्दा तर तपाईँले भने जस्तो हामीले चाह्यौँ भने हामी जे पनि गर्न सक्छौँ र हामी अगाडि बढ्छु भनेर कोसिस गर्ने पक्कै पनि तपाईँ अगाडि बढ्न सक्नुहुन्छ सबैजना हामी त्यस्तो हो
र आफूले आफूलाई चाहिँ कमजोर सम्झिनु भएन होइन त
एकदमै कमजोर सम्झिनु हुँदैन हामी कमजोरी छैनौँ एकदमै हामीले धेरै काम गर्न सक्छौँ धेरै गर्न गरिरहेको पनि छौँ तर हामीले चाहिँ हामी कमजोर छौँ भन्यो भने हामी कमजोर हुन्छौँ छैनौँ हामी अगाडि सक्छौँ गर्नु भन्यो भने एकदमै हुन्छ र मेरो मलाई चाहिँ त्यसमा एकदमै विश्वास छ किनभने हामीले महिलाहरूसँग काम गर्दाखेरि जहिले पनि भन्छ यो महिलाहरूलाई अलिक बोल्नु आउँदैन पढेको छैन कम छ के भन्छ होइन महिलाहरू धेरै नै सिपालु छन् धेरै जान्दछन् तपाईँहरू हामीले अब उहाँहरूसँग काम गर्दै मात्रै थाहा पाइन्छ र हामी महिलाहरूमा धेरै ज्ञान छ धेरै सिप छ धेरै हाम्रो आँट छ धेरै हामी सहन सक्छौँ र यी सबै कुराहरूलाई अगाडि राखेर हाम्रो क्षमताहरू छ भनेर हामी बढ्यौँ भने पक्कै पनि पुरुषलाई हामीले धेरै कुराहरूमा जित्न सक्छौँ
हजुर तपाईँलाई धेरै धेरै धन्यवाद र हाम्रो युवा संसारको टिमबाट चाहिँ तपाईँलाई अपकमिङ डेज तपाईँको फ्युचरको लागि हामी शुभकामना दिन चाहन्छु र यसरी नै आगामी दिनहरूमा पनि हामी एज अ युथ टिम र युवा संसार टिमले चाहिँ इन्टरनेसनल वुमेन्स डेको सेलिब्रेसन हामी एटेन्ड गर्नु पाउँ भन्ने हामी भन्छौँ
हामी पनि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु तपाईँहरूले एकदमै राम्रो कार्यक्रम गरिरहनु भएको छ हाम्रो नानीहरूले र यो कार्यक्रम अगाडि बढिरहोस् र हामीले कसरी सहयोग गर्नुपर्छ त्यो सहयोग पनि हामी पुर्याउन चाहन्छौँ
हजुर थ्याङ्क यू सो मच
धन्यवाद
गौरी गिरी गजमेरसँगको यो अन्तर्वार्ता निरुले भेला गरेर ल्याएको यो एमआरसीको तत्वाधानमा भएको महिला दिवसको अवसरमा प्रोग्राम भएको थियो त्यहाँ पुगेर चाहिँ उहाँले हामीलाई कमेन्ट गर्नुभएको छ सहयोग गर्ने भनेर सहयोग गर्नेको विषयमा म यहाँ एड गरिहाल्छु श्रोताहरू हामी अहिले कसरी चल्दैछौँ लु भन त निरु रेडियो हामीले सायद एक वर्ष पुगेपछि पैसा छैन हामीले चलाउन सक्दैनौँ भन्थ्यौँ हामीले लास्ट इयर एनुअल डेमा त्यसपछि तिज मनाएर थोरै फन्ड रेजिङ गरेको थियो होइन
हजुर त्यसैले नै अहिले हामी चाहिँ अब तिन महिनासम्म चाहिँ
त्यो फन्ड तिन महिना चाहिँ हाम्रो चल्ने अवस्था पुगेको छ त्यो फन्ड रेजिङले गर्दाखेरि त्यहाँदेखि उता चाहिँ फेरि थाहा छैन के हुन्छ होइन अनसर्टन भइरहेछ हामीलाई सहयोग कहीँबाट नै आइरहेको छैन होइन तपाईँहरू जस्तै गौरी गिरी गजमेरले भने जस्तै तपाईँहरू सबैले सहयोग गर्नुभयो भने हामी कन्टिन्यू गर्न सक्छौँ धेरै पर्दैन हामीलाई कमसेकम 100 मान्छेले होइन महिनाको $5 दिनुभयो भने हामी मजाले प्रोग्राम चलाउन सक्छौँ होइन प्रोग्राम चल्छ त्यस त्यो भनेको चाहिँ रेडियोलाई तिर्ने मात्रै हो हामी भोलिन्टियर 7 छौँ हामी भोलिन्टियर रूपमै काम गरिरहेको छौँ
र त्यो चाहिँ हामीले अहिलेसम्म फन्ड नआइन्जेलसम्म पनि हो हामीले फन्डको लागि पनि एप्लाई गरिरहेछौँ होइन र त्यो आएपछि भनेको त हाम्रो पहिला जस्तै फन्डबाट नै चलि नै हाल्छ
हजुर यसबिचमा एउटा सूचना आएको छ यहाँ हाम्रोकोमा बृहत् सत्सङ्ग कार्यक्रम भनेर आएको छ गुरु डाक्टर चिन्तामणि योगीबाट आधुनिक दैनिक पूर्वीय संस्कृति र जीवन कला विषयक प्रवचन भनेर सूचना भएको छ यो शनिबार मार्च 16 तारिक अर्को शनिबार होइन मार्च 16 2013 12:00 हुने रहेछ कार्यक्रम कम्युनिटी सेन्टर 23 कग्लिन स्ट्रिट एडलेडमा हुन गइरहेछ सेन्ट्रल मार्केटको ठ्याक्क अगाडिपट्टि आयोजक सत्सङ्ग यात्रा परिवार एडलेड र तपाईँलाई यो सत्सङ्ग कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा भनेर लेख्नु भएको छ त्यसपछि अब सङ्गीतको पालो भएको छ कुन सङ्गीत बजाउन लाग्छ निरुल भने त
हामी अब सुन्यौँ भुटनिस हाम्रै भुटनिस आर्टिस्टबाट उहाँ हुनुहुन्छ देव गजमेर
देव गजमेरले हामीलाई मेसेज लेख्नु भएको छ म इटालीमा बस्छु भन्नुभएको छ उहाँले होइन 1987 उहाँ चाहिँ भुटानबाटै स्कलरसिप पाएर इन्जिनियरिङ पढ्न इटाली जानुभएको रहेछ उतै बस्नु भएको रहेछ अहिलेसम्म उतै हुनुहुँदो रहेछ है
र उहाँको चाहिँ यो फर्स्ट एल्बम हो होइन उहाँले चाहिँ हाम्रो दाजुभाइ दिदी बहिनीको लागि भनेर एउटा एल्बम निकाल्नु भएको छ र उहाँले भन्नुभएको थियो
संयोग होइन
एक्ज्याक्टली र त्यसै गरी उहाँले भन्नुभएको छ कि उहाँले सेकेन्ड एल्बम पनि तयारी गर्दै हुनुहुन्छ
देव गजमेरजी तपाईँको सेकेन्ड एल्बमको पनि हामी प्रतीक्षामा छौँ भुटानी श्रोताहरू प्रतीक्षामा हुनुहुन्छ तपाईँको यो मिठो गीत अहिले हाम्रो श्रोताहरूको लागि
र गीतको बोल रहेको छ तिमी देऊ या नदेऊ
देऊ या नदेऊ म त बजाउँछु बजाउँछु तिमी देऊ कि नदेऊ मेरो
मलाई थाहा छैन तिमी त त्यस्तै गर्छौ भनेर मैले रोकेर पनि रोक्न सक्दिनँ हो त्यही भएर
अब अब चाहिँ अर्को कुरो के गरौँ भने नि निरु हिजो मालतीको भट्टी हेर्न गएको थियो
अब गएको नि मालतीको भट्टी नहेरेर
गनाएन भट्टी
कहाँ गराउनु नि अब
लोकल ठर्रा थियो थिएन
कहाँ त्यस्तो हुँदैन नि अब भट्टी भनेपछि त हामी भन्दा नि तिमी पो गयो होला त यसो भट्टी पसलतिर
म चाहिँ मोमो बेचिरहेको थिएँ मोमो के भट्टी
तिमीलाई कस्तो सुहाइरहेको थियो क्या फेरि हुन्छ नि
चटपटे भए त मिठो हुन्छ चटपटे 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 होइन
चटपटे भन्दै होइन तर जे होस् मोमो बेच्दा पनि तिमीलाई राम्रो देखिरहेको थियो त्यो चाहिँ मान्नै पर्छ क्या सल्युट
सल्युट अब मालतीको भट्टीको कुरा गर्दाखेरि हामीले अघि सुरुमा भनेको थियो नि विशेष अन्तर्वार्ता सानो होइन ठुलो अन्तर्वार्ता
ठुलो अन्तर्वार्ता र हिजो मात्र एथलेटमा चाहिँ मालतीको भट्टी स्क्रिनिङ गरिएको थियो होइन साथमा जीवन लुइन्चेल पनि आउनुभएको थियो र एकदम रमाइलो भएको थियो उहाँसँग चाहिँ सँगै बसेर मुभी हेर्दाखेरिको एउटा हुन्छ नि एक्सपिरियन्स
अनि यो मुभी चाहिँ किन देखाएको
यो चाहिँ किन देखाएको भन्दाखेरि जुलाईमा सकर हुन लागिरहेको छ इन्टरस्टेट सकर टुर्नामेन्ट जो चाहिँ एडलेटले होस्ट गर्न लागिरहेको छ यो वर्ष र त्यसको लागि चाहिँ
फन्ड
रेजिङको लागि चाहिँ हामीले यो इभेन्ट गरिएको थियो र जे होस् राम्रो नै भयो
आउनुहुने सबैलाई धेरै धन्यवाद भन्न चाहन्छौँ होइन हामी हाम्रो तर्फबाट हामीले अर्गनाइज गरेको त होइन होइन बासालाई अर्गनाइज गरेको
तर
पार्ट अफ बासा भएकोले गर्दा तपाईँलाई पनि धेरै धन्यवाद अब हामी जीवन लाइन्टेलसँगको यो गफ गफ चिटच्याट कोसँग गफ गर्नुभएको छ उहाँले
हाम्रो सहकर्मी साथी लोक सफलले कुरा गर्नुभएको छ
ल चिटच्याट सुनिहालौँ
सुनिहालौँ
न्यू जेनेरेसन यानि कि नयाँ पुस्ता युवा पुस्तामा अहिले एकदमै लोकप्रिय हुनुभएका कलाकार हुनुहुन्छ अहिले हामी सामु आजको कार्यक्रम युवा संसारमा उहाँलाई हामीले निम्त्याएका छौँ र उहाँसँग छोटो कुराकानी गर्नेछौँ पक्कै पनि धेरै एडलेटवासीले थाहा पाइसक्नु भएको छ भने कोसँग कुरा गर्दैछु भन्ने कुरो आज हामीसँग हुनुहुन्छ एकदमै चर्चित कलाकार चर्चित नायक हुनुहुन्छ हामीसँग उहाँ हुनुहुन्छ जीवन लोइटर कार्यक्रममा यहाँलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छौँ
धेरै धेरै धन्यवाद
जीवन चाहिँ हिजो मात्रै मालतीको भट्टी मालतीलाई यहाँसम्म ल्याउने प्रयास गर्नुभयो अथवा भनौँ त हाम्रा फ्यान तपाईँका फ्यानहरूले चाहिँ विशेष गरेर तपाईँलाई निमन्त्रण गरेर यहाँसम्म आइदिनको लागि चाहिँ रिक्वेस्टमा तपाईँ आउनुभयो एडलाइटमा कस्तो पाउनुभयो दर्शकहरूको प्रतिक्रिया
ढिलै भए पनि मालतीको भट्टीलाई अस्ट्रेलियाको विभिन्न सहरमा खोल्ने क्रममा हिजो एडिलेडमा खोलिएको छ
हजुर
मालतीको भट्टी नेपालमा गत वर्ष तपाईँको ब्लकबस्टर भएको सिनेमा हो
हजुर
त्यही कारणले मालतीको भट्टी खोल्दा एडिलेडवासी जतिले हेर्नु भएको थियो जो सिनेमाप्रति जसको एउटा मोह थियो जतिजना आउनुभएको थियो उहाँहरूले भरपूर मनोरञ्जन गर्नुभयो भन्ने मलाई लागेको छ उहाँहरूले सिनेमा हेरिसकेपछि त्यही कमेन्ट र त्यही फिडब्याक दिइराख्नु भएको थियो
यहाँको सिनेमा जगतमा यहाँ कि भनौँ यो अभिनय क्षेत्रमा प्रवेश हुनु अगाडि यहाँ मोरलिङ्ग हुनुहुन्थ्यो जस्तो मलाई थाहा छ विराटनगर बस्दाखेरि यहाँ मिस्टर विराटनगर हुँदै विभिन्न चरणमा हुँदै यहाँ मिस्टर नेपालसम्म पुग्नुभयो त्यसपछि अभिनय क्षेत्रको प्रवेश
हजुर
कसरी भयो जानकारी दिनुहोस् न लिसनर्स
तपाईँले भन्नुभएको कुरा सही हो तपाईँको फिल्म खेल्नुभन्दा अगाडि मेरो एउटा त्यसको बेसिक प्लेटफर्म चाहिँ मेरो मोडलिङ नै थियो मोडलिङबाट मैले करियर स्टार्ट गरेको हो तपाईँको 1999 त्यतिखेर चाहिँ विराटनगरमा भएको फेसन सोदेखि चाहिँ मैले पहिला चालेको यो ग्ल्यामर फिल्डमा र मोडलिङमा हिँड्दा हिँड्दै मोडलिङले चाहिँ तपाईँको सिनेमाप्रतिको मोह जगायो सिनेमामा काम गर्ने एक्टर भन्ने सपना डे बाई डे चाहिँ त्यसले अब सपनाहरू बुन्दै लग्यो त्यो क्रममा अगाडि बढ्दै गइयो पछि तपाईँको मोडलिङ गर्ने क्रममा मिस्टर नेपाल 2002 टाइटल मैले हात पारेँ र मिस्टर नेपाल जब भयो त्यस पछाडि फेरि सपनाका ढोकाहरू अब खुल्दै गए त्यो ढोकाले देखाएको गोरेटो बाटोमा हिँड्दै गइयो र हिँड्दै गइसके पछाडि अहिले आएर यो उसमा चाहिँ उभिराखिएको छ
सुरुको फिल्म यहाँको कुन
मैले सानो संसारबाट मैले सुरु गरेको सानो संसारमा चाहिँ म सपोर्टिङ क्यारेक्टरको रोलमा थिएँ
हजुर सपोर्टिङ क्यारेक्टरको रोलमा भए पनि एक किसिमको कलरफुल क्यारेक्टर
हजुर
यहाँको त्यो क्यारेक्टर चाहिँ धेरै दर्शकहरूले धेरै युथहरूले मन पराए यहाँ पनि युवा अवस्थाको अहिले जुन जोस जागर ह्यान्डसम्म मेरो अगाडि हुनुहुन्छ गफ गरिराख्नु भएको छ यो अवस्थाबाट तपाईँ अहिले भर्सटाइल रोलमा पनि हुनुहुन्छ नि
हजुर
यी कसरी यी क्षेत्रहरू पार गर्दै अथवा किन तपाईँले त्यो रोललाई चाहिँ छोडेको हो या के हो
छोडेको होइन तपाईँले सोध्नुभएको प्रश्न सही हो किनभने एउटा कलाकार भइसकेपछि कलाकार एउटै कलरमा मात्र आयो भने त्यो फ्लेभर त्यति टेस्टी हुँदैन एउटा कलाकार भर्सटाइल हुनु स्वाभाविक हो र जरुरी पनि छ र उसले जुनसुकै चरित्रमा आफूलाई ढाल्न सक्नुपर्छ म सानो संसार खेल्दा मेरो सपोर्टिङ क्यारेक्टर थियो जुन एकदम फ्ल्यासी, जुन एकदम कलरफुल र जुन एकदम रोमान्टिक टाइपको हरेक युथहरूलाई प्रभाव पार्ने किसिमको मेरो रोल थियो सानो संसारमा. त्यस पछाडि गएर चाहिँ तपाईँको फुल फेज एक्टर हुन्छु भन्ने जुन मेरो ड्रिम थियो, जुन मेरो गोल थियो, जुन मेरो इच्छा उद्देश्य सपना विपना एभ्रिथिङ मेरो सिनेमा भइसके पछाडि मैले कलाकारिताको त्यो पाटोलाई जब म अँगाल्दै गएँ त्यस पछाडि मैले सबै किसिमको क्यारेक्टरहरू निर्वाह गर्न थालेँ. हिजोको दिनमा एउटा सानो कलरफुल क्यारेक्टरमा रमाउने जीवन रिटेल पछिल्लो समयमा आएर चाहिँ हिरोइनलाई बोकेर डाँडा काँडा घुमाउन सक्ने हुनु पर्यो. तपाईँको एउटा हिरोइनलाई पाउनको लागि गुन्डाहरूसँग फाइट खेल्न सक्ने हो
होइन? यो यहाँ भनिरहँदाखेरि जुन म बिचैमा ब्रेक गर्न खोजेँ, यहाँ मालतीको भट्टीमा पनि एकदमै एउटा सिन मैले देखेको छु नि, एकदमै यो भिर एकदम अप्ठ्यारो ठाउँमा अभिनय भएको छ नि.
हजुर हजुर,
यो सिन चाहिँ प्राय कमै नेपालमा खेलेको छ या पहिलो छ?
हजुर, म तपाईँको कुरामा आउँदैछु. त्यस पछाडि हिरो बन्ने क्रममा चाहिँ तपाईँको हिरोले गुन्डाको पछाडि भागदौड गर्नु पर्यो, हिरोले च्यालेन्जिङ काम गर्नु पर्यो, हिरोले चाहिँ सधैँ कमेडी उसमा आएर तपाईँको हँसाउने काम मात्र गर्नु भएन, हरेक किसिमको च्यालेन्जिङ भूमिकामा हिरो फिट हुँदै जानुपर्ने क्रममा मैले फुल फेजको तपाईँको एक्टर भएको फिल्म नसिब आफ्नोमा काम गरेँ. जुन नसिब आफ्नोमा काम गरेपछि मलाई त्यसले बेस्ट डेब्यू एक्टर दियो. सानो संसारदेखि लिएर नसिब आफ्नोसम्म आइपुग्दा मैले जे एक्सपिरियन्स गरेँ त्यसको उपजले अहिले म यो सिनेमा लाइनको अलिकति भए पनि ठुलो संसारमा छु भन्नु. त्यस पछाडि अघि तपाईँले भने जस्तो चाहे मालतीको भट्टीको भिर पाखामा दुईटा खुट्टा मात्र टेकेर उभिने होस्, चाहे तपाईँको चाहिँ तपाईँको हेलिकप्टरबाट हाम फाल्ने होस्, चाहे तपाईँको चाहिँ गाडी गाडीमा दौडिने काम होस्, धेरै सिनेमा धेरै चिजहरू चाहिँ फिल्ममा यो चाहिँ स्टन्टले गर्छ या यो एनिमेसनले गर्छ भन्ने होइन, त्यस पछाडि धेरै धेरै रिक्सर्टहरू हामी आफै दिन्छौँ. अब गर्नुपर्छ जस्तो लाग्छ, आफ्नो पेसै त्यही हो, हामीमा कलाकारिताको भोग छ र त्यो भोगले गर्दा हामी जे पनि गर्नुपर्छ.
प्रसङ्ग बदल्नु खोजेँ, फिल्मको अथवा भनौँ कुनै फिल्ममा खेल्नको लागि अफर आउँछ नि,
हजुर,
यहाँ केलाई हेरेर चाहिँ यो फिल्ममा खेल्छु या खेल्दिनँ भन्ने निर्णय गर्नुहुन्छ?
हजुर, सिनेमा खेल्ने नखेल्ने त्यसका धेरै दायराहरू छन्। अब मैले चाहिँ विशेष गरी सिनेमा खेल्नुभन्दा अगाडि म सिनेमामा आफ्नो चरित्र के छ, आफ्नो क्यारेक्टर के छ त्यसलाई निहाल्छु. मलाई कसैले चाहिँ सिनेमा खेल्नुपर्छ भन्ने अफर गर्दैमा म अन्धाधुन्ध सिनेमा खेल्ने पक्षमा छैन. म सिनेमामा आफ्नो पात्र हेर्छु, त्यो पात्रलाई अब मैले कतिको जस्टिस गर्न सक्छु त्यतातिर हुन्छ. अरू कुरा फिल्मको स्क्रिप्ट के छ, फिल्मको चाहिँ न्यारेटर तपाईँको स्टोरी लाइन के हो होइन, त्यो पनि आफूलाई चित्त बुझ्नु पर्यो. जब तपाईँलाई कथा चित्त बुझ्दैन, जब तपाईँ कथाभित्रको पात्र चित्त बुझ्दैन, जब तपाईँलाई चाहिँ त्यसको होल अब तपाईँको इन्टायर टिम एन्ड क्रु मेम्बरहरू जहाँ काम गर्न सहज हुन्छ, यी सब कुराहरू हेरिन्छ. अब हेर्दा कहिलेकाहीँ तपाईँको चाहिँ कहिलेकाहीँ डेट हेरिन्छ, कहिलेकाहीँ रेट हेरिन्छ, सबै कुराहरू हुन्छन् त्यसमा होइन, डिमान्डका कुराहरू हुन्छन् तपाईँको. अब यही कुराहरू बेसिकल्ली भन्दाखेरि तपाईँको स्क्रिप्ट स्टोरी रेड डेट तपाईँको अनि आफू कति कोअपरेटिभ हुन्छ काम गर्दा, यी सब कुराहरूलाई मूल्याङ्कन गर्दै सिनेमा खेल्ने.
नेपालमा कलाकारहरू नायक अथवा गायकहरू जसरी अगाडि बढ्नुहुन्छ, कोही चाहिँ एउटा टिकाको भरमा
हजुर हजुर
अगाडि बढ्ने क्रम पनि यो अहिले पनि छ
हजुर,
र त्यसमा सँगसँगै कोही पैसाको भरमा धेरै चर्चाको शिखरमा पुग्ने कलाकारहरू पनि हामीले देखेका छौँ. यो अवस्थामा जीवन लुइटेललाई कसरी हेर्ने?
जीवन लुइटेल सिनेमा प्रतिको एउटा भएको मान्छे हो, जीवन लुइटेल मोडलिङ प्रतिको भएको मान्छे हो. मेरो इच्छा उद्देश्य सपना विपना मेरो हरेक इच एन्ड एभ्रिथिङ मैले सिनेमालाई बनाएर हिँडेको मान्छे हो. जीवन लुइटेल यदि कसैको टिका लगाएको भरमा आजको जीवन लुइटेल हुन्थ्यो भने म 2002-03 म मिस्टर नेपाल भएको ठाउँमा त्यति बेलै म एक्टर भइसक्थेँ. आज मलाई म मोडलिङमा लागेको मिस्टर नेपाल भएको 2002 आज 13 आएर मात्र एक दुई वर्षदेखि मात्र मेरो चहलपहल भइरहेछ. यो बिचमा मेरो कति अप्स एन्ड डाउन्स भयो, यो बिचमा मैले कति स्ट्रगल गरेँ, यो बिचमा मैले कति फेजेसहरू देखेँ त्यो मलाई मात्र थाहा छ. र कति कलाकारहरू बिचमा आउनुभएको छ, कति कलाकारहरू जानुभएको छ, मोडलिङकै कुरा गर्दा पनि कति मिस्टर नेपालहरू बिचमा आउनुभयो, कति मिस्टर नेपालहरू हराउनु भयो, कतिलाई कतिले चिन्नुहुन्छ भन्ने कुरा. मैले एउटा तपाईँको इच्छा मात्र लिएको होइन, मैले सिनेमा खेल्ने मेरो इच्छा मात्र थिएन, मेरो उद्देश्य पनि थियो. र त्यो व्यक्तिलाई चाहिँ तपाईँको के अरे आफ्नो सपना आफ्नो ड्रिम प्राप्त हुन्छ जसले उद्देश्य लिएको हुन्छ, इच्छा लिनेलाई हुँदैन, इच्छाहरू फेलियर हुन जान्छन्. मेरो उद्देश्य पनि मिसिएको थियो इच्छासँगै, त्यही कारणले म आज यहाँ छु. मैले त्यस पछाडि मोडलिङ गर्दै जाँदा मैले एउटा भन्दा तपाईँको चाहिँ मैले दुईवटा लाइनै देखिनँ, आज छ छैन, भोलि छ छैन, सिनेमा सिनेमा सिनेमा. यो गर्दै गर्दै आज म 10 वर्षदेखि यहाँ आएको छु. मलाई कसैले टिका लगाएर होइन, जुन प्रश्न छ म तपाईँको एकपछि अर्को गर्दै मोडलिङ गर्दै सिनेमा गर्दै सपोर्टिङ गर्दै फुल फेज गर्दै जीवन लुइटेल आज यो धरातलसम्म आइपुग्यो.
म तपाईँलाई चिन्छु, प्रश्न थाहा छ, जीवन लुइटेल कस्तो मेहनत गरेर आएको, कुन कलाकार हो भन्ने कुरो मलाई थाहा छ. तर म एज अ श्रोताको प्रतिनिधित्व भएर गफ गरिरहेको हुनाले श्रोताको लागि पनि मैले केही कुराहरू सोध्नुपर्ने, जिज्ञासा राख्नुपर्ने पनि अवस्था हुन्छ। र जीवनजी, एउटा कुरो म तपाईँसँग राखिहालौँ, जस्तै यहाँले कलाकारिता क्षेत्रमा अगाडि बढ्नुभयो, फिल्महरू धेरै खेलिसक्नु भएको छ, आफै पनि दर्शकसँग बसेर कोही बेला हेर्नुहुन्छ अथवा आफै पनि फिल्म हेर्नुहुन्छ नि,
हजुर हजुर,
तपाईँले आफ्नै अभिनय आफैलाई कस्तो लाग्छ?
अब यो राम्रो प्लस गाह्रो क्वेसन पनि हो, आफ्नो अभिनयलाई आफैले मूल्याङ्कन गर्नु। सिनेमा कहिलेकाहीँ आफै एकान्तमा बसेर हेरिन्छ, होइन, कहिलेकाहीँ तपाईँको भिडभाडमा दर्शकहरूको बिचमा गएर हेरिन्छ। अब आफूले गरेको काम जहिले पनि आफूले एनालाइसिस गर्दाखेरि चाहिँ काम गरिसके पछाडि मैले यो ठाउँमा यो गर्न सक्थेँ, मैले योभन्दा बेटर गर्न सक्थेँ, जति आफूले राम्रो गरे पनि आफूले हेरिसके पछाडि चाहिँ जहिले पनि आफू नयाँ र राम्रोको पक्षमा निक्लिराखिन्छ। तर जब तपाईँको दर्शकमाझमा गएर हलमा गएर चाहिँ सिनेमा हेरिन्छ, त्यतिखेर चाहिँ बडो गजब लाग्छ, बडो रमाइलो लाग्छ कि मैले यो काम यसरी गरेछु, यो कामको मूल्याङ्कन यसरी हुँदो रहेछ। लास्टमा गएर कलाकारलाई चाहिँ कि ताली हुन्छ कि गाली हुन्छ, क्या दुइटामा एउटा आउँछ। र मलाई जहाँसम्म लाग्छ, अहिलेसम्म सिनेमामा काम गर्दा प्रायः चाहिँ अब ताली नै पाइराखिएको छ कि जस्तो लाग्छ, किनभने त्यति साह्रो सुपर फेलियर सिनेमाहरू अहिलेसम्म छैनन्, बाई लकिली मैले त्यस्तो सिनेमाहरूमा पाएको छु। र प्रायः सबै लभ स्टोरी सिनेमाहरू भएकोले प्रायः रुचाइ पनि राख्नु भएको छ।
होइन, यो अहिले जुन यहाँले भन्नुभयो लकिली पनि हो र यहाँको अभिनय पनि सशक्त छ, जिउँदो छ, त्यसले गर्दाखेरि पनि सिनेमाहरू चर्चित भएका छन्, यहाँका पपुलर भइरहेका छन्। र अहिले पनि नेपालमा रिदम भनी चलचित्र यहाँले अभिनय गरेको एकदमै चर्चित अवस्थामा छ। र यसै क्रममा दर्शकहरू भन्छन् जीवन लुइटेलले अझ उसको नृत्यमा चाहिँ अझ सुधारदेखि चाहिँ हाम्रो नायक भन्दा चाहिँ हामी गौरवले चाहिँ हामी विश्वको जुनै कुनामा पनि गफ गर्न अझै खुलेर गर्न सक्थ्यौँ, अहिले जसरी जीवनसँग जीवन लुइटेल हाम्रो नायक भनेर गफ गर्छौँ त्योभन्दा पनि स्ट्रङ भएर गफ गर्छौँ भन्छन् नि
तपाईँ,
यो कुरामा के भन्नुहुन्छ?
सही कुरा हो, तपाईँको कलाकार सबै कुरामा निपुण हुनुपर्छ, त्यो कलाकारलाई चाहिने गुण हो, एउटा गहना हो जसले सजाउने काम गर्छ। र म जस्तो सुकै अभिनय जस्तो सुकै उसमा पनि म सहज ढङ्गले र त्यसलाई न्यायपूर्ण तरिकाले गर्छु, गर्ने प्रयास गर्छु र गर्न सक्छु जस्तो लाग्छ। र अब तपाईँको नृत्यको जुन कुरा छ, जुन डान्सको कुरा छ, अब मैले सोचे जस्तो या दर्शकले सोचे जस्तो मैले गर्न सकेको छैन, म किनभने आइम नट अ गुड डान्सर, होइन, मैले त्यो सिक्ने प्रयास पनि गरेको थिएँ, तर सिक्ने प्रयास गर्दाखेरि अब मेरो त्यसमा इफोर्ट नपुगेर हो या मलाई मेरो बडी ल्याङ्ग्वेजले त्यति उ नगरेर हो, मैले त्यति राम्रो चाहिँ डान्स गर्न सकेको छैन, होइन, सिक्दा सिक्दै पनि। अब त्यही हो, तपाईँले भनेको कुरा राम्रो नाच्यो भने त सुनमा सुगन्ध हुन्थ्यो, होइन, अब तर सबै चिज चाहिँ सबैलाई प्राप्त हुँदैन जस्तो हो कि जस्तो लागिरहेको छ,
तर त्यसमा
प्रयास चाहिँ
गरिराखेको छ। हरेश खानु भन्दा पनि
प्रयास
नराम्रो छ भन्ने कुरो होइन, अझ राम्रो भइदिए बेटर हुन्थ्यो भन्ने कुरा दर्शकको जुन जिज्ञासा मैले राख्न खोजेको मात्रै हो। र अरू कुरा, अब हाम्रो कार्यक्रमको समय यहाँसँग 15 मिनट मात्रै कुरा गर्ने मैले जुन तपाईँसँग समय मागेको थिएँ, अहिले केमा व्यस्त हुनुहुन्छ, कस्ता कुराहरूमा व्यस्त हुनुहुन्छ? अहिले मालतीको भट्टीमा व्यस्त अस्ट्रेलियामा त थाहा छँदैछ, अहिले चलचित्रहरू कस्ता बन्दैछन् र के बन्नेवाला छ?
मेरो तपाईँको अहिले 4 चलचित्र रिलिजको लाइनमा छ, त्यसमा चाहिँ तपाईँको एउटा रिदम जुन हिजोबाट मात्र काठमाडौँमा रिलिज भइरहेको छ, अर्को रिदम पछाडि मेरो नोटबुक भन्ने सिनेमा आउँदैछ जुन तपाईँको फेरि अर्को महिना नेपालको न्यु इयर टाइममा रिलिज हुँदैछ, त्यस पछाडि मेरो मनको साथी भन्ने सिनेमा छ आउँदैछ, त्यस पछाडि जामेडा पोखरा भन्ने, सबै सुटिङ कम्प्लिट भइसकेको छ, यो सिनेमा चाहिँ पाइपलाइनमा हो। अब नेपालमा गएर 2 सिनेमामा सुटिङ गर्दैछु, अब हामी सिनेमा खेल्ने सुटिङ गर्ने मात्र गरेर पनि अलि हुँदैन कि जस्तो लाग्छ, किनकि नेपाली सिनेमा नेपाली सानो बजारमै सीमित रह्यो भने त्यसले कहिले इन्टरनेसनल मार्केट खोज्ला, कि जसले जसको जति चाहिँ तपाईँको एउटा लिङ्क छ, जसको जति इफोर्ट छ, उसले भ्याएसम्म चाहिँ नेपाली सिनेमालाई देश विदेश ठाउँ ठाउँमा लगेर देखायो भने नेपाली सिनेमा नि बाहिर गएर एउटा त्यसले एक्सपोजर हुने ठाउँ पाउँछ, कि विदेशको कम्युनिटीमा पनि नेपाली भाषी अब जसले चाहिँ नेपाली सिनेमाहरूलाई माया गर्नुहुन्छ, नेपाली मुभी लभर्सहरूले त्यो सिनेमाको बारेमा जानकारी हुने मौका हुन्छ, त्यो सिनेमाको बारेमा बुझ्ने हुन्छ, गीत सङ्गीत प्रायः सबैलाई राम्रै लाग्छ, त्यही कारणले त्यो मामलामा केही हदसम्म पनि आफ्नो चाहिँ एउटा देन होस् भन्ने उद्देश्यले मैले तपाईँको विभिन्न देशहरूमा चाहिँ तपाईँको आफूले भ्याएसम्म नेपाली सिनेमाहरू लगेर देखाउँछु। अब यही क्रममा चाहिँ अहिले अस्ट्रेलिया आइपुगेको छु, मालतीको भट्टी खोल्ने व्यस्त छु, होइन, नेपालमा चाहिँ रिदममय भइरहेछ नेपालको सिनेमा हलहरूमा, अब अहिले म यता मालतीको भट्टीको अब अस्ट्रेलियामा भट्टी खोल्दै व्यस्त छु. अब त्यही हो, नेपालमा गए पछाडि रिदमको पब्लिसिटीमा व्यस्त हुन्छु म. अब पर्सि ट्युजडे नेपाल फर्किँदैछु, धेरै समय पनि छैन, आज अन्तिम अवस्थामा आएर तपाईँसँग कुरा भइरहेछ.
तपाईँले जुन यो व्यस्तताको कुरा गर्नुभयो नि, कलाकारहरू जब चर्चित हुँदै जान्छन्, नायकहरू अलिक व्यस्त हुँदै जान्छन् अनि विदेशतिर पनि जाने क्रम हुन्छ र पलायन हुने पनि क्रम हुन्छ नि, तपाईँमा कस्तो यस्तो केही छ?
म विदेश अहिले आएको होइन, म चाहिँ अब म 5 वर्ष अगाडिदेखि विदेशतिर सिनेमा लिएर घुम्दै गरेको मान्छे. विदेश पलायन अब धेरै कलाकारहरू समयक्रममा हुनुभयो, कसैको बाध्यता हुनसक्छ, कसैको व्यवस्था हुनसक्छ, तर अब कसैले चाहिँ अब जसले सिनेमालाई सुखको रूपमा लिएर आउनु भएको छ, जसले खेलियो अलिअलि सिनेमा खेलियो नाम कमाइहाल्यो अब भइहाल्यो नि त भन्ने हिसाबले आउनु भएको छ, उहाँहरू समय कालखण्डमा गायब हुनुभएको छ, हराउनु भएको छ. अब जो सिनेमाप्रतिको प्यासनेट छ, जसले सिनेमालाई धर्मको रूपमा अँगालेर आएको छ, जसले सिनेमालाई ड्रिम बनाएछ, गोल बनाएछ, ऊ मान्छेहरू सिनेमाको लागि नै भौतारिन्छ, सिनेमाको लागि नै समर्पित भइरहेको छ. सायद म त्यसमै बहकिन्छु कि नेपालमै जस्तो लाग्छ. अब समयले तपाईँले कहिले कता ड्राइभ गर्छ त्यो त म भन्न सक्दिनँ. अहिलेसम्म अहिलेको परिस्थिति हेर्दासम्म चाहिँ म नेपालमै हुन्छु र मैले सिनेमा तपाईँले अलिअलि कोट्याउनु भयो भने मैले नेपाली सिनेमालाई, मैले आफूले खेलेका नखेलेका सिनेमालाई मैले विदेशतिर देखाइरहेको छु. मलाई धेरैलाई नेपालमा जीवन रिटेल चाहिँ इन्टरनेसनल डिस्ट्रिब्युटर हो कि क्या भनेर ट्याग पनि लगाइरहेका थिए, तर त्यो होइन कि नेपाली सिनेमालाई विश्व बजारमा पुर्याउँ भने. मेरो एक्लो व्यक्तिगत प्रयास र मेरो जस्तो प्रयास चाहिँ अरू सबै साथीभाइहरूले गरिदिनु भने धेरै राम्रो हुन्छ. जसको जहाँ लिङ्क छ, मैले सिनेमा चाहिँ तपाईँको अस्ट्रेलियामा देखाउँछु, म सिनेमा दुआमा देखाउँछु, म सिनेमा मलेसियामा देखाउँछु, म सिनेमा युकेमा देखाउँछु, मेरो जस्तै अरू अरू सबैले यसरी गरिदिनु हो भने त धेरै नेपाली सिनेमाहरू चाहिँ विदेश उसमा पुग्छ.
जाँदा जाँदै दर्शक श्रोताहरूलाई चाहिँ यहाँ के भन्नुहुन्छ, अहिले विश्वको विभिन्न ठाउँमा यो कार्यक्रम सुन्नुहुन्छ, नेपालबाट पनि हाम्रो लिसनर्सहरूको त्यतिकै कमेन्ट्सहरू त्यतिकै आइरहेको अवस्था छ, के भन्नुहुन्छ तपाईँ?
अब हामीभन्दा दर्शकहरू नै निकै जानकार हुनुहुन्छ अहिले यो सिनेमाको लाइनमा. मैले सिनेमा सम्बन्धी नै कुरा गर्ने हो, सिनेकर्मी भएको नाताले हामी नेपाली सिनेमा खेल्छौँ. तपाईँहरू संसार सिनेमाहरू हेर्नुहुन्छ, तपाईँहरू हलिउडका सिनेमा हेर्नुहुन्छ, बलिउडका हेर्नुहुन्छ, कोरियन हेर्नुहुन्छ, सम्पूर्ण सिनेमा हेर्नुहुन्छ, तर हामीले नेपाली सिनेमा खेल्ने नाताले नेपाली सिनेमालाई अलिकति भए पनि मार्जित गर्दै, चाहे तपाईँ हामी टेक्निकल्ली होस् चाहे प्रेजेन्टेसन वाइज होस्, हामी सुधार गर्दै लाने एउटा प्रयास गर्दैछौँ. त्यही कारणले यदि इन्टरटेनमेन्टको साधन तपाईँहरूले संसारको कुनै पनि सिनेमा या कुनै पनि सेगमेन्टलाई बनाइराख्नु भएको छ भने आफ्नो फुर्सदिलो समयमा प्लिज नेपाली सिनेमा हेरिदिनुहोस् होइन, हेरिदिनु होला, किनभने तपाईँहरूले त्यो सिनेमा हेरेपछि त्यसको फिडब्याक पाइन्छ, कमेन्ट पाइन्छ, त्यो फिडब्याक र कमेन्टले हामीले अझै राम्रा राम्रा सिनेमा बनाउने प्रयास गर्छौँ र नेपाली सिनेमालाई चाहिँ इन्टरनेसनल तपाईँको एउटा उसमा चाहिँ हामीले ड्राइभ गर्ने कोसिस गर्छौँ. त्यसको लागि तपाईँहरूको फिडब्याक, तपाईँहरूको कमेन्ट र तपाईँहरूको मूल्याङ्कनको जरुरी छ.
जीवनजी, हाम्रो कार्यक्रममा समय दिनुभयो, यहाँको अमूल्य समय दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम युवा संसारको तर्फबाट. र आगामी दिनमा पनि यहाँको अझ फिल्महरू अगाडि चर्चित बन्दै जाओस् भन्ने हामी अपेक्षा गर्छौँ र शुभकामना पनि दिन चाहन्छौँ हाम्रो कार्यक्रम युनिटको तर्फबाट.
थ्याङ्क यू सो मच.
नेपाली व्यवसायलाई सहयोग गर्नुहोस्, आफ्नो समुदायलाई टेवा पुर्याउनुहोस्।
तपाईँले वर्क एन्टरप्राइजेसको सेवा पहिले नै उपभोग गर्नुभएको होला, अब हामी कहाँ फाइनेन्स ब्रोकिङको सेवा पनि उपलब्ध छ।
तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई ब्याङ्कले भन्दा बढी जानकारी र सुझाव दिन प्रतिबद्धता व्यक्त गर्दछौँ।
हामी रियल इस्टेट एजेन्ट, ब्याङ्क र कन्भेन्सरसँग मिलेर सबै प्रक्रिया सहज बनाउन कटिबद्ध छौँ।
सेवा लिन तुरन्त सम्पर्क गर्नुहोस् आशिष वागले, वागले इन्टरप्राइजेस, लेभल 5, 22 ग्रिनफिल्ड स्ट्रिट, एडलेड.
फोन नम्बर 04345320062, इमेल ash@walkley.com.a. यो विज्ञापन स्पोन्सरसिप भन्दा विज्ञापन त नभनौँ है, विज्ञापन पाइँदैन, स्पोन्सरसिप भन्दा अगाडि तपाईँले जीवन लोइटेलसँग चिटच्याट सुन्दै हुनुहुन्थ्यो हाम्रो साथी लोकसभासँग. निकै लामो त होइन, अघि निर्लो भन्ने थियो छोटो है, सानो भन्थ्यो होइन, छोटो भन्थ्यो, अलिकति लामो 15 मिनट 16 मिनट होइन, सानो भन्थ्यो, अलिक ठुलो इन्टरभ्यू बजेछ यहाँनिर.
तर उहाँले राम्रो कुरा गर्नुभएको
थियो, जस इन्टेलेक्चुअल गफ जस्तो लाग्यो मलाई यो इन्टरभ्यू चाहिँ. अब अघि हामीले सुरु भनेको थियौँ एउटा इन्सपिरेसन स्टोरी अन्तर्गत हामीले युगो चापेसको बारेमा छोटकरीमा भन्छौँ भनेको थियो. समय निकै चापाचाप भएर अगाडि बढ्दैछ, यो घडी किन छिटो घुम्दैछ, निरोले पछाडि घुमाउँदै होला घडी, थाहा छैन मलाई,
होइन लु छिटो घडी छिटो भनिहाल,
घडीको सुई एकदम छिटो छिटो घुम्दैछ होइन, 10 मिनट मात्रै छ बाँकी, 5 मिनट त गीतै बज्छ लास्टमा होइन. अब यो युगो चापेजको 5 मिनटमा कति बेर भन्छु ल, युगो चापेज सुन्नुभयो होला श्रोताहरू तपाईँले, हिजो अस्ति मात्रै उहाँको देहावसान भयो 5 मार्चको दिन होइन. युगो चापेज भेनेजुएलाको प्रेसिडेन्ट हुनुहुन्थ्यो, उहाँ मर्दासम्म पनि प्रेसिडेन्ट नै हुनुहुन्थ्यो. उहाँले चाहिँ चौथो पटक प्रेसिडेन्टको इलेक्सन जितेर पद शपथ ग्रहण गर्न पाउनु भएन, उहाँले होइन स्वर्न इन गर्न पाउनु भएन क्यान्सरको रोगको कारण बेच्नुभयो। क्युबाबाट केही समय अगाडि मात्रै उपचार गरेर फर्किनु भएको थियो, तर उहाँले के भन्नु शपथ लिने सम्भावना थियो तर के भयो फेरि बिरामी पर्नुभयो, उहाँको देह अवसान भयो। उहाँ चाहिँ 1954 जन्मिनु भएको रहेछ है। उहाँको प्यारेन्ट्सको नाम चाहिँ एकदम अप्ठ्यारो छ, निर्ल भन्नु कि म आफै भनौँ
तिमी नै भन
मलाई त भन्नै आउँदा युगो डेलोस रेस चाबेज र एलिना एफ फ्रेयस दे चाबेज दुईजनाको दोस्रो सन्तानको रूपमा उहाँ जन्मिनु भएको थियो 1954 जुलाई 28 उहाँले सुरु गर्नुभयो उहाँको करियर है। स्कुलको बारेमा कुरा गरिहाल्नु कुरा काट्यो है अगाडिको बढ होइन, उहाँले चाहिँ करियर आफ्नो मिलिटरी करियर सुरु गर्नुभएको थियो। उहाँको इन्ट्रेस्ट सानोमा चाहिँ पेन्टिङ होइन गर्ने खालको थियो रहेछ, तर पछाडि आएर मिलिट्री सेक्सनमा लाग्नुभयो। उहाँ 17 वर्षको हुँदाखेरि चाहिँ भेनेजुएलन एकाडेमी अफ मिलिट्री साइन्समा उहाँ पढ्न थाल्नुभयो है। त्यसपछि सुरु भयो उहाँको अध्ययन पनि, त्यसबिचमा अध्ययन भन्नाले स्व अध्ययन आफै अध्ययन गर्ने सेल्फ स्टडी। उहाँलाई चाहिँ मार्क्सिस्ट रेभोल्युसनरी सम्बन्धी एकदमै इन्ट्रेस्ट लागेर आउनु थालेछ र उहाँले पढ्नुभएको द डायरी अफ चे गुएभारा, चे गुएभारा भनेको साउथ अमेरिकाको एकदम निकै भनौँ न चर्चित मार्क्सिस्ट रेभोल्युसनरी लिडर हो। चे गुएभाराको जीवनी पढेपछि चाहिँ उहाँलाई होइन मार्क्सिस्ट थ्योरी सम्बन्धी मार्क्सिस्ट आइडियोलोजी सम्बन्धी धेरै इन्ट्रेस्ट लागेछ र उहाँ त्यसपछि लाग्नुभयो आर्मीमा हुँदाहुँदै अथवा मिलिट्रीमा हुँदाहुँदै 1992 उहाँले कु गर्न खोज्नुभयो। त्यहाँको त्यतिखेरको प्रेसिडेन्ट एन्ड्रेस प्यारेजलाई सत्ता हत्याएर आफू प्रेसिडेन्ट हुन खोज्नुमा त्यो सक्सेस भएन, उहाँलाई पक्राउ गरेर 2 वर्ष जेल सजाय तोक्यो। त्यसपछि उहाँका सहयोगीहरू बिचमा केही मनमुटाव भयो छुट्यो, त्यो उहाँले गठन गर्नुभएको चाहिँ रेभोल्युसनरी बोलिभेरियन मुभमेन्ट भन्ने टुक्रो काचाकुचु भयो के भयो होइन, यो के हो अन्डरवर्ल्ड होइन हो थाहा नपाइकन होइन अन्डरग्राउन्ड रूपमा काम गर्थ्यो। त्यसपछि उहाँलाई म के जेल हालेपछि त्यो ग्रुप पनि टुक्रियो र एकजना मान्छे फुटेर गएर अर्को पार्टी खोले र उसले इलेक्सन जित्यो, तर पछाडि चाहिँ उनीहरूको बिचमा सल्लाह रहेछ होइन उसको ग्रुपको मान्छे फुटेर गएर इलेक्सन जितेर प्रेसिडेन्ट भएपछि चाहिँ युगो चाबेजलाई रिहा गर्थ्यो जेलबाट होइन। रिहा गरेपछि चाहिँ तर शर्त के थियो भन्दाखेरि फेरि राष्ट्रपतिलाई चाहिँ कु गरेर सत्ता हातमा नलिने भन्ने शर्तमा उसलाई रिहा गर्यो र चाबेज रिहा भएपछि चाहिँ उसको थ्योरीलाई उसको मुभमेन्टलाई लिएर होइन अथवा उसको बोलिभारियनिजम भन्छ अथवा सोसियलिजम अफ 21st century समाजवाद उसको सिद्धान्तलाई लिएर चाहिँ उसले पुरै है देश पुरै घुमेछ है। निकै 1 वर्ष 2 वर्ष कति पुरै देश घुमेपछि उसको सिद्धान्तलाई जब प्रचार गर्यो त्यसपछि अनि 1998 चाहिँ राष्ट्रपतिमा भिडेको रहेछ ऊ होइन, राष्ट्रपतिमा चाहिँ 1998 उसले जित्यो र ऊ राष्ट्रपति हुन सक्यो। त्यसपछि राष्ट्रपति भएपछि देशमा धेरै परिवर्तनहरू उनले ल्याएछन् है। उनको मुख्य सुधार भनेको चाहिँ मार्जिनलाइज ग्रुप अथवा सीमान्तकृत भनिन्छ नेपालीमा, मार्जिनलाइज भन्दा बुझ्छ कि सीमान्तकृत भन्दा बुझ्छ, दुइटै बुझेन,
दुइटै बुझ्दिनँ।
मार्जिनलाइज भनेको चाहिँ जस्तै भनौँ मेन स्ट्रिममा है अग्रसरमा आएर नेतृत्व नलिएको, जागिरमा पनि सबैभन्दा अगाडि आएर काम नपाएको, धेरै शिक्षित नभएको त्यस्तो समुदायहरू, तिनीहरूलाई चाहिँ बढी प्राथमिकता दिने कुनै पनि विकास योजनामा कुनै पनि गभर्मेन्टले गर्ने सहयोगमा त्यस्तो नीतिहरू ल्यायो। 2000 फेरि ऊ रिएलेक्टेड भयो र त्यसपछि चाहिँ राष्ट्रपतिको अवधि चाहिँ 6 वर्षको हुने, उसले नयाँ कन्स्टिट्युसनमा फेरबदल गरिदियो है गर्दै त्यसपछि कम्युनल काउन्सिलहरूको सुरु गर्यो भनेको कोअपरेसन होइन, गाउँ गाउँमा चाहिँ सामुदायिक होइन संस्थाहरू खोलियो र विकास गतिविधिहरू एकदम मसिनो स्तरमा गाउँमा भित्रभित्र रूपमा सुरु भयो। त्यसभन्दा अगाडि चाहिँ अधिकांश इन्डस्ट्रीहरू चाहिँ पुँजीपातिको हातमा, ठुल्ठुलो धनीमानीको हातमा थियो, त्यो सबैलाई राष्ट्रियकरण गर्यो भनेको स्टेटले लियो, राज्यले लियो र त्योबाट आएको नाफा चाहिँ गरिब जनताहरूलाई बाँड्यो। यसरी उसले चाहिँ त्यसपछि उनले साउथ अमेरिकामा पर्छ भने ज्वाला साउथ अमेरिकामा पुरै क्रान्ति ल्याउनु पर्छ भन्ने खालको उहाँको अभियान सुरु भयो। त्यसको फलस्वरूप युनियन अफ साउथ अमेरिकन नेसन्स भन्ने संस्था गठन भयो र
उनको अभियानमा चाहिँ सायद साउथ अमेरिकाका अधिकांश कन्ट्रीहरू सोसलिस्ट डेमोक्रेट भएर कन्भर्ट भइसकेका छन् है. उनका मुख्य सहयोगी भनेको चाहिँ बोलिभियाको इभो मोरालस भन्ने व्यक्ति हुन्, त्यसपछि इक्वेडरको राफेल कोरिया, त्यसपछि निकारागुवाको डानियल ओरेग होइन ओटेगा, त्यसपछि क्युबाको राहुल क्यास्ट्रो, उसको दाजु फिडेल क्यास्ट्रो, यिनीहरू चाहिँ सोसियलिजम अफ 21st century पहिलाको कम्युनिस्ट जस्तो होइन, अलिकति परिवर्तित भएर सोसियलिजममा बढी मान्छेलाई गरिब जनतालाई सहयोग दिनुपर्छ तर फ्रिडममा अङ्कुश लगाएर होइन भन्ने खालको हिसाबले अगाडि बढे. निकै सफल भएको थियो यो मुभमेन्ट. यति धेरै भन्दा भन्दै समय सिद्धिसक्यो, अब निरु बिदा माग्ने होला.
समय सिद्धिसकेको छ, हामीले सकेसम्म होइन इन्द्रले चाहिँ इन्फर्मेसन दिइसकेको छ.
उसको यहाँ ठ्याक्कै आइयो, उसले चाहिँ अमेरिकाको राष्ट्रपतिलाई त्यति गाली गर्ने राष्ट्र प्रमुख संसारमा त्यति धेरै देखिए छैन कि, आँट त्यति ठुलो गर्ने हो. उसले चाहिँ अमेरिकाको राष्ट्रपति जर्ज बुसलाई चाहिँ गधा भनेको थियो एक दिन अन्तर्राष्ट्रिय सम्मेलनको बेला होइन, एकजना यहाँ गधा आएर बोलेको थियो युएनको कन्फरेन्समा है, त्यति आँटिलो मान्छे है. अब बिदा माग्ने बेलामा के भन्ने
जेस, बिदा माग्ने बेला भइसकेको छ होइन. हाम्रो कार्यक्रम सुन्दै गर्नु होला, हामीलाई सल्लाह सुझाव गरिराख्नु होला, हामीलाई गीत रिक्वेस्ट गर्नु छ भने गर्दै गर्नुहोस्.
अर्को साता हामी
आउनेछौँ. त्यति बेलासम्मका लागि बिदा दिनुहोस्. नमस्ते.